तफसीर आइए तिलावत सुनते हैं और आप तवज्जो से तिलावत सुने और साथ साथ गौर करें कि कितनी आपको अब समझ भी आती है साथ साथ। वलम्मा तवज्जहा तिल्का मदियना قال عسى ربي أن يهديني سواء السبيل। अल्लाह रब्बुल इज्जत फरमाते हैं और जब उसने रुख किया तरफ मदियन के, किसने रुख किया? हजरत मूसा अलैहिस्सलाम ने। और वो कहां से निकले? मिस्र से। तो उन्होंने मिस्र से निकलकर जब मदियन का रुख किया तो उस वक्त कहा क्या? काला दुआ की, अल्लाह ताला के आगे अपने दामन को फैलाया, असा रब्बी, उम्मीद है कि रब मेरा, यह दिया नहीं कि वो मुझे राह दिखा दे, सवा असबील, सीधी राह, ठीक राह। आप देख लीजिए कि यहां पर जो है अल्लाह रब्बुल इज्जत बता रहे हैं कि मूसा अलैहिस्सलाम जो हैं, जब उनसे कत्ले खता हो गया और इसकी खबर जो थी वो मिस्र के जो है वो मिस्र की गलियों में फैल गई और उसके बाद ईवाने सदर तक पहुंची, दरबार तक जब पहुंची, और जब आपको पता चला कि आपके कत्ल के लिए जो है या तमेरून बिकाल यक्तलू का, कि आपके कत्ल के मशवरे हो रहे हैं और एक खैरखान ने आपको कहा कि आप यहां से भाग जाइए, तो मूसा अलैहिस्सलाम खौफ की हालत में और भांपते हुए टो लगाते हुए आपने मिस्र के दरो दीवार को और मिस्र की जो मिस्र का घर था उसकी गलियां थी उसको जो है आपने अलविदा कह दिया। बस उठ खड़े हुए, चल खड़े हुए, कोई प्लानिंग नहीं है, कोई जो है वो पहले से सेटिंग नहीं है, कुछ पता नहीं है, बस वहां से भाग खड़े हुए और उन्होंने मदियन का रुख किया। मदियन जो है ये मुल्क शाम के एक शहर का नाम है जो मदियन बिन इब्राहिम अलैहिस्सलाम के नाम से मौसूम है, यानी। और इसके बारे में ये कहा जाता है कि ये जो मदियन का इलाका था ये मिस्र की जो हुकूमत थी, मिस्र की जो सरजमीन थी ये इससे खारिज था, फिरौन की जो हुकूमत की बाउंड्रीज थी यहां तक नहीं थी। तो अब जो है हजरत मूसा अलैहिस्सलाम 8 दिन का सफर करके यहां पे पहुंचे हैं और बाज कहते हैं कि 10 दिन का, गोया के मुसलसल आपने सफर किया। आप तसव्वुर करें जरा, कोई प्लानिंग भी नहीं है, पता भी नहीं है, यकदम उठकर खड़े हुए हैं। और उस वक्त एक बात है जो बड़ी अहम है कि मुसीबत के वक्त, परेशानी के वक्त अल्लाह के आगे रुजू करते हैं, अल्लाह से दुआ करते हैं, अल्लाह से मांगते हैं, अल्लाह को अपना वकील बना लेते हैं। ये बात बहुत अहम है और इससे फिर अमल का क्या उसूल निकलता है कि अगर एक पैगंबर बेसरो सामान है, कोई ज्यादा राह नहीं है, कोई तोशा नहीं है, कोई सामान नहीं है, किसी रास्ते का पता नहीं है, कहां जाना है, मुझे कौन वेलकम करेगा, कौन मुझे खुशामदीद कहेगा, किसी बात का कुछ भी पता नहीं है, और उस वक्त परेशानी की हालत में वो अल्लाह ताला से ये दुआ मांगते हैं, तो ये दुआ हमें भी मांगनी चाहिए, है ना। बहुत से हालात ऐसे होते हैं जिंदगी में कि पता नहीं होता कि अब कहाँ जाना है और क्या करना है, कहाँ जाएं और क्या करें, किधर का सफर करें वो हमारे लिए ज्यादा अच्छा है, तो दुआ मांगे रब्बी यहदियनी सवा सबील, जो मूसा अलैहिस्सलाम ने मांगी कि उम्मीद है कि मेरा रब मुझे ठीक रास्ते पर डाल देगा। और आप देखिए कि सवा, सवा जो है इसके मानी क्या होते हैं? बराबर, बराबर, सीधा। ना दाईं तरफ जाना है ना बाईं तरफ जाना है, जिस तरफ भी जाना है वो होना चाहिए सीधा रास्ता। ये भी हो सकता है कि दाएं बाएं मुड़कर हो, लेकिन हो वो सिराते मुस्तकीम सवा सबील, है ना, तो हो वो सीधा रास्ता, वो ठीक रास्ता हो, और वो बिल्कुल जो है वो सही रास्ता हो। तो चूंकि हजरत मूसा अलैहिस्सलाम के सामने कोई मंजिल नहीं थी, आपको के सामने मंजिल का कुछ तयून नहीं था, इसलिए आपने जो है वो अल्लाह पर तवक्कुल किया और इस बेसर सामानी के हाल में अल्लाह से ये दुआ की। और मुफस्सरीन कहते हैं कि सफर में मूसा अलैहिस्सलाम की गिजा सिर्फ दरख्तों के पत्ते थे, और हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हु कहते हैं कि हजरत मूसा अलैहिस्सलाम का ये सबसे पहला इम्तहान था, और उसके बाद जो है फिर मूसा अलैहिस्सलाम के इम्तहानात की एक तफसील जो है वो शुरू हो जाती है। और वैसे तो मूसा अलैहिस्सलाम की पूरी जिंदगी इम्तहानात की जिंदगी थी कि दुनिया में आए तो हर बच्चा हर लड़का ज़िबा किया जा रहा है। आप इनकी पूरी जिंदगी पर अगर गौर करें तो खौफ की सी कैफियत नजर आती है, खौफ फिर अमन, फिर खौफ फिर अमन, है ना। खौफ था कत्ल होने का, अल्लाह ने अमन की शक्ल में महल के अंदर पहुंचा दिया, फिर कत्ल खता हुआ, फिर खौफ है कि कहीं कत्ल ना कर दिए जाएं, फिर जो है वो अनदेखे रास्तों पर चल पड़े। वलम्मा वरदा, और जब वो पहुंचे मा मदियना, पानी पर मदियन के, वजादा अलैही, तो पाया इस पर उम्मत मिनन्नासी, बहुत से लोगों को। उम्मत किसे कहते हैं, जैसे एक जमात, कुछ लोग, मिनन्नासी लोगों में से। तो आपने जो है वहां पे जो है क्या देखा कि बहुत से लोग देखे, बहुत से लोगों की एक जमात देखी, और वो कर क्या रहे थे, यस्कून, पानी पिला रहे थे। कि एक जमात के लोगों को आपने देखा, लोगों में से एक जमात को देखा, वो क्या कर रही थी, यस्कून, वो पानी पिला रही थी, पानी पिलाते हुए। वो वजादा मिंदूनहिम, और पाया मिंदूनहिम उनसे हटकर, उनसे परे, इमरातैन, दो औरतों को, कजूदान, कि वो रोक रही हैं, वो हटा रही हैं। पालमा खतबुकुमा, पूछा तुम्हारा क्या मामला है, तुम दोनों का, तुम दोनों को क्या परेशानी लहक है। क़ालता, उन दोनों ने कहा, ला नस्की, हम नहीं पिला सकती पानी, हत्ता, जब तक, युज़दिर रिया, जब तक के जो है वो निकाल ले न जाएं, अर्रिया चरवाहे, जब तक चरवाहे अपने जानवरों को पानी पिला कर ले न जाएं, हम पानी नहीं पिला सकती। वा अबूना, और हमारे वालिदे मोहतरम, हमारा बाप, शेखुन कबीर, बूढ़ा है, कबीर बहुत। अब आप देखिए कि अब जो है मूसा अलैहिस्सलाम 8 या 10 दिन की मुसाफत तय करके भूखे प्यासे निढाल थकन से चूर चूर हैं। आप जरा तसव्वुर तो करें, कुछ भी सामान, कुछ भी साथी, कोई ज़ादेरा, कोई तोशा साथ नहीं है, और थकन से चूर मदियन के इलाके में जा पहुंचे हैं। और जब वहां पहुंचे हैं तो वहां पे जाकर क्या देख रहे हैं, और पहुंचे भी कहां पे है, मा या मदियन, मदियन के पानी पर। और मा जो है कहते हैं कि इससे मुराद चश्मा भी हो सकता है, और इससे मुराद कुआं भी हो सकता है। तो रात में कुएं का जिक्र आया है, और वैसे पहाड़ी चश्मे भी कुओं से कुछ ज्यादा मुख्तलिफ नहीं होते, है ना। तो बहरहाल, और अगर पहाड़ी चश्मा हो या कुआं हो तो इसका रास्ता बड़ा तंग होता है कि लोगों की उस तक रसाई हो, और ऐसे तंग जगह पर, कुएं की जगह पर या चश्मे पर, पहाड़ी इलाके में, अब आप देखें कि जाके पानी पिलाया जाए और पानी पिया जाए, और पानी भी जानवरों को पिलाना है, ये कोई आसान और सहल काम तो नहीं है। तो आप जो हैं वो कुएं पर या पानी के चश्मे पर जो है वो पहुंचे हैं। और जब आप वहां पर पहुंचे तो आपने देखा कि वजादा अलैही उम्मतम मिनन्नासी, के लोगों की एक जमात जो है यस्कून, पानी पिला रही है, कुछ लोग हैं और पानी पिला रहे हैं। अब मूसा अलैहिस्सलाम देख रहे हैं कि कुछ लोग तो पानी पिला रहे हैं, लेकिन वहीं पर क्या है, वजादा मिन दून हिम, आपने पाया, दून क्या है, ज़वील अज़दाद में से है, आगे पीछे ऊपर नीचे हर एक जगह के लिए ये इस्तेमाल होता है, मुख्तलिफ मौके के लिहाज से मानी देता है ना, सवाई के माने भी देता है। तो यहां पे क्या है, दूनी बिल्कुल अलग, बिल्कुल हटकर, अलग एक तरफ। आपने देखा इमरातैन, दो औरतों को, और वो औरतें क्या कर रही थी, क्योंकि यहाँ पे तस्निया का सीगा है। अच्छा, आप तस्निया को अलग करती जाए। अब आपने तस्निया, आपको बहुत अच्छी तरह याद हो चुका होगा, पीछे से आपने पढ़ना शुरू किया था जब आपने बीबी हवा और हजरत आदम अलैहिस्सलाम का वाक्या पढ़ा था, तो तस्निया आपने पढ़ा था। दो के लिए आता है अलिफ नून या नून आता है ना। तो अब यहाँ पे भी क्या है, इमरातैनी, दो औरतें, तजूदान, वो दोनों हटा रही हैं, है ना। इमरातैन में या नून आया है दो के लिए, और तजूदान में अलिफ नून आया है दो के लिए। तो या नून या अलिफ नून आखिर में आता है, और ये दो की निशानी है, और कहीं कहीं नून गिर भी जाता है तस्निया का इजाफत की वजह से, यहां पे आपको नजर आ रहा है, ठीक है ना। दो औरतें जो हैं वो अपने जानवरों को जो है वो हटा रही हैं। अच्छा, यहां पर अब आप देखें कि ये बात समझना जरूरी है कि तजूदान के क्या मानी है। तो जाल वो दाल, इसके मानी होते हैं परे हटाना, दफा करना, नजदीक ना आने देना, रोके रखना। तो अब जो है वो अपने जब जानवरों को हटा रही हैं दो औरतें, तो क्या करेंगे, अपने जानवरों को हांक रही हैं, हटा रही हैं, दफा कर रही हैं, है ना, पूरी कोशिश कर रही हैं कि उनके जो जानवर हैं वो दूर हो जाएं, ठीक है। और दूसरी बात जो आपने याद रखनी है वो क्या है कि अब हजरत मूसा अलैहिस्सलाम जो थे वो सेल्फिश नहीं हैं। आप इनके किरदार को और इनकी जो पैगंबराना खसूसियात हैं और इनके जो औसाफ हैं उनका मुशाहिदा करें। आप पीछे भी देखें कि गली में निकले हैं और दो लोगों को लड़ते हुए देखा है, तो ये नहीं कि आगे गुजर जाएं। अब वहां पे भी लड़ाई जो है उसको समेटना चाहते हैं, और जो आपको पता चलता है कि ये जुल्म कर रहा है उसको जो है वो एक घोंसा भी लगा देते हैं और वो मर जाता है। क्यों? इसलिए कि आप जो थे वो सेल्फिश नहीं थे, सिर्फ अपने लिए जीने के वाले नहीं थे, बल्कि दूसरों के लिए, दूसरों की मदद करना। और ये नहीं कि कोई भी, जैसे रास्ते से आप जा रहे हैं, कांटों की झाड़ी पड़ी हुई है, कोई पत्थर पड़ा हुआ है, किसी को मुसीबत में भी देखें लोग गुजर जाते हैं, लेकिन मूसा अलैहिस्सलाम ऐसे नहीं है। अगले दिन, एक दिन कत्ले खता हो चुका है, इतना बड़ा आपसे जो है वो जुर्म हो चुका है, गुनाह हो गया है, अल्लाह से माफी तौबा की है, वादा किया है, अगले दिन फिर गए, फिर दो लोगों को लड़ते हुए देखा है, फिर जो है फिर उनको जो है वो छुड़ाना चाहते हैं। और उसके बाद जो है वो लोगों की मदद करने में ही जो सजा मिली कि घर छोड़ना पड़ा, वो कि इसमें अल्लाह की हिकमत थी, इसमें कोई खैर थी, लेकिन आपको तो घर वक्ती तौर पे छोड़ना पड़ा ना लोगों की मदद करने के नतीजे में। फिर क्या हुआ, अब फिर आए हैं लंबे सफर से थके हारे, अब फिर लोगों को देख रहे हैं कि कुछ पानी पिला रहे हैं और दो औरतें अपने जानवरों को बेचारी लेकर साइड पर खड़ी हैं। आप जरा तसव्वुर में भी लाएं इस बात को। अब फिर ये नहीं है कि इतने थके हुए हैं, तुझको पराई क्या पड़ी, अपनी नबेड़ तू कि साइड पर चुप करके थोड़ी देर बैठे रहे, नहीं, क्या करते हैं, वालमा खतबुकुमा, पूछते हैं तुम दोनों का क्या मामला है। और खा तो ए बा जो है इसके मानी क्या होते हैं, खत्ब, किसी अमरे अजीम और अहम काम के लिए ही आता है, कि तुम दोनों को क्या परेशानी है, तुम दोनों का क्या मामला है, तुम दोनों का क्या हाल है। अब आप देखें गोया के वो ये पूछ रहे हैं कि तुम दोनों को क्या मुश्किल पेश आई है कि तुम दोनों साइड पर खड़ी अपने जानवरों को रोक रही हो, तजूदान हटा रही हो, बाकी लोग तो पानी पिलाते जा रहे हैं, तुम लोगों पे क्या मुसीबत पड़ी। क़ालता, अब उन दोनों ने कहा, अब यहाँ पे क्या चीज आपको नजर नहीं आ रही, नून, नून कौन सा नजर नहीं आ रहा, तस्निये का, बोले नाश्ता तो किया होगा ना, बोले क़ालता में कौन सा नून नजर नहीं आ रहा, तस्निये का नून नजर नहीं आ रहा, अभी भी सही आवाज नहीं आई, आगे फिर चाहिए, मैं पूछूंगी आपसे। क़ालता, उन दोनों ने कहा, असल में क़ालतान था ना, पानी, नून गिर चुका है, उन दोनों ने कहा ला नस्की, हम नहीं पानी पिलाती, हम नहीं पानी पिला सकती, हत्ता, देखे शर्त है, मशरूत है, जब तक, कब तक, युस्दिर रिया, ये दोनों लफ्ज बहुत अहम है, युस्दिर जो है स्वाद दाल रा, जो है इसका रूट है, और इसके जो है वो मानी क्या है स्वाद दाल रा के, सदर। और सदर जो है ये किसे कहते हैं, सीने के लिए आता है, शाबाश, है ना। ये सदर का जो लफ्ज है ये सीने को कहते हैं, जैसे रब्बिश राहली सदरी, है ना, इसकी जमा सुदूर होती है। इसी तरह हर चीज का जो आला हिस्सा होता है, जो अफजल हिस्सा होता है, उसको भी सदर कहते हैं। किसी चीज का जो नुमाया हिस्सा होता है उसको भी सदर कहते हैं। अब आप देखें कि इसी तरह आप देखें कि किसी मुल्क का सदर मकाम कौन सा है, उस मुल्क का जो नुमाया हिस्सा है ना, सदे ममलकत, जो मुल्क के अंदर बहुत ही अहम किरदार अदा करता है। इसी तरह सदर मजलिस, सदरुल किताब, सदरुल कलाम, ये मुख्तलिफ अरबी में अल्फाज इस्तेमाल किए जाते हैं। लेकिन यहां पर ये जो लफ्ज है हत्ता यूस देरू, इसके मानी ये हैं कि जब तक फेर कर ले ना जाए, जब तक जो है वापस ना ले जाए। सदरा इस्तेमाल हुआ है किस मानी में, वापसी के मानी में। जैसे आप देखें कि जब तक के चरवाहे पानी पिलाकर फारिग होकर वापस ना चले जाएं, उसके लिए ये सदरा लफ्ज इस्तेमाल हुआ है। तो सदरा जो है फिर इसको समझने के लिए आप इसकी जो है वो जिद भी देख सकती हैं। इसकी जिद क्या होती है, वरादा, वरादा, वरादा इसकी जिद है। उस वरादा आपने अभी यही तो पढ़ा है, वलम्मा वरादा, और जब वो पहुंचा। सूरत कसस है, आयत नंबर 23 है, यही आयत जो अभी हम पढ़ रहे हैं इसके बिल्कुल शुरू में, वलम्मा वरादा। अब ये भी तो हो सकता था वलम्मा जा, वलम्मा दखला, तो वरादा ही क्यों आया, इसलिए कि वरादा के मानी है किसी शख्स का पानी पीने के लिए पानी की तलाश में कुएं या घाट पर आ पहुंचना। मूसा अलैहिस्सलाम 8-10 दिन के सफर से जब आए थे तो भूखे थे, प्यासे थे, कुछ भी तो पास नहीं था ना, समझ आएगी बात की। अब तो इससे पता चलता है कि वो भूखे प्यासे थे, प्यास की हालत में, वरादा। तो ये मानी है इसके, वरादा। और सदरा इसकी जिद है, ऑपोजिट। इसके मानी क्या होते हैं, पानी लेकर या पानी पीकर या सैराब होकर वापिस चले जाना, है ना, इस तरह इस्तेमाल किया जाता है। अच्छा, आपने ये सूरत तो आपको हिफ्स है, यौमाइज़ी यस्दुरुन नासु अश्तातल लियुरौ आमालहुम, वहां पे भी मानी क्या है कि उस दिन लोग जो है क्या करेंगे, यस्दुरुन नासु, आएंगे, लौटेंगे, यस्दुरुन नासु, वो लौटेंगे लोग, अश्तातन ग्रोह दर ग्रोह, मुख्तलिफ ग्रोहों में शत्ता, ग्रो दर ग्रो लौटेंगे, कहां, अल्लाह के पास जाएंगे ना, ताकि उनके अमाल जो है उनको दिखाए जाएं। तो स्वाद दाल रा, इसके मानी क्या है, यानी गोया के लौटना, ठीक है। अच्छा, आप, मैं अक्सर बीच में बोलती हूं कि ये इसका मस्दर है, मैंने पिछले दिनों आपको बताया भी था मस्दर कैसे किसे है। मस्दर होता क्या है, इसम होता है कि फेल होता है, तो मस्दर होता इसम है। एक बात याद रखना है कि मस्दर जो है ये इसम होता है, और मस्दर जैसे मंबा, जैसे मैंने आपको कहा ना कैपिटल किसी चीज का, किसी जगह का, तो मस्दर मंबा है, वो जगह जहां से पानी फूट रहा है ना, मंबा होता है ना, जैसे चश्मा फूटता है उसको मंबा कहते हैं। तो इसी तरह मस्दर जहां से तमाम अफाल, अस्मा, सिफात निकलती हैं, तो वो है मस्दर। आप इसकी तारीफ याद रखें। तो मस्दर के असल मानी क्या है, पानी से सैर होकर वापस लौटना। तो असल जो इसमें, उससे फिर बहुत सी चीजें निकल रही हैं ना, और जैसे मैंने बताया था उर्दू में पहचान है पीना, जैसे उसके लिए आप याद रखेंगी, और इसी तरह जो है वो मुस्लिम मस्दर, आज के सबक में भी बहुत से मस्दर जो हैं वो आप पढ़ेंगी, और मैं आपको बताऊंगी भी ये जो है वो मसदर है। बहरहाल इस वक्त हमारा टॉपिक जो है वो मसदर तो नहीं है, लेकिन मसदर जो है वो इस्म है जिससे तमाम अफाल, जैसे माजी का है, मुस्तकबिल का है, ये जो भी जितने भी अफाल हैं, सिफात हैं, वो इससे निकलती हैं मसदर से। तो अब यहाँ पे आपने याद रखना है, एक है वरदा, दूसरा है सदारा। तो बहरहाल तो अब क्या है कि अब वो लड़कियां या औरतें क्या कहती हैं, हत्ता यूज दे रर्री आऊ के जब तक पानी पिलाकर वापस न चले जाएं, अर्री आऊ चरवाहे। और यहाँ पे राव की जमा है रिआ और ये इस्म फाइल है और इसका रूट आप पढ़ ही चुकी हैं राइन या। और कौन होते हैं चरवाहे, बकरियां चराने वाले, जानवरों को चराने वाले। अब जब मूसा अलैहिस्सलाम उन लड़कियों से पूछते हैं, उन औरतों से जो इमरातैन हैं, दो औरतें, उनसे पूछते हैं तुम्हारी क्या मुश्किल है, बाकी तो पानी पिला पिला कर जा रहे हैं, तुम क्यों साइड पर खड़ी हो, क्योंकि वो अपने जानवरों को तजुदान हटा रही थी। तो वो कहती हैं कि हमारी मुश्किल ये है कि हम जानवरों को पानी पिला ही नहीं सकती जब तक ये चरवाहे अपने जानवर ले न जाएं, वह अबूना शेखुन कबीर, और हमारे वालिद एक बहुत बूढ़े आदमी हैं। इससे क्या बात पता चलती है कि उनके घर में कोई और मर्द था नहीं, और कोई भाई या मर्द था नहीं, और वालिद जो थे वो बूढ़े थे। इसलिए वो ये कहती हैं कि हम ये बकरियों को, जानवरों को पानी पिलाने का जो काम करती हैं, जो ये खिदमत सर अंजाम देती हैं, इसकी वजह यह है कि हमारे घर में कोई और खिदमत देने वाला है नहीं, ये काम करने वाला है नहीं। एक तो ये बात पता चलती है, दूसरी ये बात पता चलती है कि वो अपनी बकरियों को इसलिए हटा रही थी तजुदान कि वो मर्दों के अंदर मिक्सअप नहीं होना चाहती थी, उनके अंदर घुसना नहीं चाहती थी, वो मर्दों की भीड़ जो थी उसके अंदर नहीं जाना चाहती थी। तो क्या बात पता चलती है कि उनके यहां भी मर्दों और औरतों का दायराकार अलग अलग था। तीसरी ये बात पता चलती है कि ये मर्दों ही का काम था कि बाहर के काम करे, लेकिन अगर कोई मजबूरी हो, अगर कोई मर्द अपना वो काम सरंजाम ना देने वाला हो किसी घर में, तो उस जमाने में भी क्या था कि औरतें मजबूरी की वजह से वो खिदमत सरंजाम दे सकती थी, है ना, कि ये नहीं कि मर्दों के शाना बशाना जाने के लिए, ये नहीं कि शौकिया कि नहीं हमने मर्दों वाले काम करने, जैसे आज के दौर की औरत कहती है। और उम्मते मुहम्मदी में भी सल्लल्लाहु अलैहि वसल्लम, हमारे यहां भी यही है कि मर्दों का काम है कमाना, औरतों का काम है घर की मलका बनकर उसको खर्च करना, लेकिन अगर मजबूरी है, जरूरत है, तो फिर बाहर निकला जा सकता है, जैसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जमाने में बाज सहाबियात तिजारत भी करती थी, है ना। तो बहरहाल तीसरी बात हमें क्या पता चली कि उनको पूरा पता था कि मर्दों के अंदर घुलना मिलना नहीं है, और वो पूरी एहतियात के साथ, रख रखाव के साथ, हत्तुल इम्कान मर्दों से अलग थलग खड़ी हुई थी। आप सोच लें कि कितनी बाहया थी, माशर्ती तसव्वुर उनके सामने क्या था। तो इसलिए जो है उन्होंने कहा कि हम मर्दों के साथ मिक्सअप नहीं हो रही और हमारे वाले जो हैं वो बूढ़े हैं। अब मूसा अलैहिस्सलाम जो है उनसे रहा नहीं गया। आप सोचें कैसा किरदार है, कितना अल्लाह ने उनको हुक्म और इल्म से नवाजा है। आप पीछे ये बात जो है वो पढ़ी चुकी हैं कि वलम्मा बलगा अशुद्दहु वस्तवा आतैनाहु हुक्मा व इल्मा। अल्लाह ताला ने उनको जवानी का भी बड़ा जोर दिया था और उसके साथ ही उनको हिकमत, दानाई, इल्म, ये सारी चीजें भी जो थी वो अता की थी। तो इसलिए जो है अब मूसा अलैहिस्सलाम जो हैं वो कमजोर जो औरतें हैं उनका, उनकी हमायत करते हैं। अब आप देखें कि यही है मर्दों की मर्दानगी, है ना। हमारी सोसाइटी में भी आज बहुत सी औरतें हैं, ज़ईफ हैं, कमजोर हैं, बाहर निकली हुई हैं, मर्द भी पास होते हैं क्या, है ना। लेकिन आप देखें कि मूसा अलैहिस्सलाम क्या करते हैं, फसका लहुमा, फिर मूसा अलैहिस्सलाम ने जो है पानी पिला दिया उन दोनों के लिए। तो किसको पानी पिलाया, दोनों के जानवरों को। फिर क्या हुआ, सुम्मा तवल्ला इलज़िल्ली, फिर वो एक साये की जगह जा बैठा। अब आप देखें कि मूसा अलैहिस्सलाम जो है उन दोनों जो औरतें हैं उनके जानवरों को पानी पिलाने के बाद फिर जाकर जो है वो बैठ गए, है ना। अब ये नहीं किया कि वहां पर जो है उन लड़कियों से उन औरतों से कहा कि जरा पैसे दे दो, पानी पिलाया है, भूखा प्यासा तो हूं, खाना भी नहीं है, कोई चीज भी नहीं है, कुछ मुझे उजरत दो, कुछ मुआवजा दो, या उनसे कुछ चाहा हो, है ना। तो हमारे यहाँ तो औरत के पास भी आया उस वक्त जाता है जबकि कुछ और ही मतलब होता है ना। अब यहाँ पे देखें कि पानी पिलाकर सुम्मा तवल्ला इला ज़िल्ली, फिर एक साये की तरफ जाकर जो है उसमें अपना रुख मोड़ लिया, उसमें जाके बैठ गए और कहते हैं कि ये साया था कीकर के दरख्त का। बहरहाल दरख्त कोई भी हो, लेकिन ये कि उस वक्त जो है मूसा अलैहिस्सलाम जो है उसके साये पे बैठते हैं। फकाला, पस कहा रब इन्नी लिमा अंजलता इलैया मिन खैरिन फकीर। और उस वक्त मूसा अलैहिस्सलाम ने अल्लाह ताला से दुआ की है। अब आप देखें, अब फिर कोई उनका साथी नहीं है, कोई उनका मददगार नहीं है। अब चाहे चाहते तो यहाँ पे लड़कियों से पैसों का मुतालबा कर सकते थे, लेकिन मूसा अलैहिस्सलाम जो है बगैर किसी मुतालबे के जो है वो अल्लाह ताला के आगे अपने दामन को फैलाते हैं और अल्लाह ताला से दुआ मांगते हैं। और दुआ भी कैसे मांगते हैं कि ऐ मेरे रब, मैंने तुझसे मांगा और मंजिल का रुख किया और तूने मुझे सवाद सबील दिखा दी, मैं मदीना ना पहुंचा। अब जबकि तूने मुझे जो है सवाद सबील दिखा दी है, अब इस मरले पे भी मेरी मदद कर। रब, ऐ मेरे रब, या गिर चुका है, ऐ मेरे रब, इन्नी लिमा मा, जो अब अल्लाह पे छोड़ दिया, जो अनजलता तू नाजिल कर दे, तू उतार दे, तू दे दे, इलैया तरफ मेरी, तू जो कुछ भी मेरी तरफ उतार दे, मिन खैरिन खैर में से, फकीर मोहताज हूं। आप देखें बड़े खूबसूरत अल्फाज हैं, बड़ा इख्तसार है, बड़ी बलागत है और बड़ी जामियत है। बड़े मुख्तसर अल्फाज में जब इंसान बड़ा दुखी होता है ना, तकलीफ में होता है, परेशानी में होता है, लफाजी नहीं होती इंसान के पास, बस अपना मुद्दा बयान करता है मुख्तसर से अल्फाज में ना। आपने पीछे भी दुआ पढ़ी थी, गुफरानक, गुफरान बख्शिश। अब कोई तफसील नहीं है कैसी बख्शिश। अब यहां पर भी क्या है, नाजिल कर दे खैर फकीर, बस फकीर हूं, जो भी तू मेरी तरफ अच्छाई या अच्छी चीज को नाजिल कर दे, मैं उसका जो है वो मोहताज हूं। अब आप देखें कि यहां पे जो है खैर का लफ्ज इस्तेमाल हुआ है। कहते हैं मूसा अलैहिस्सलाम ने 7-8 दिन से कोई गिजा नहीं चखी थी, जब दरख्त के साए में बैठे हैं तो ये जो दुआ मांगी है, तो खैर के अंदर बहुत से मानी पाए जाते हैं। कुछ मुफस्सरीन का ये ख्याल है कि आपने जो खैर कहा तो इससे मुराद ये है कि आपने जो है वो माल मांगा। कुछ कहते हैं कि आपने कुव्वत मांगी, ताकत, बेसहारा, बेयारो मददगार। कुछ कहते हैं कि आपने खाना मांगा, है ना, और कुछ कहते हैं कि आपने घर मांगा, घर भी नहीं था ना। कुछ कहते हैं जॉब मांगी, मजदूरी, कि करूं क्या ना, जाऊं कहां। तो गोया के हजरत मूसा अलैहिस्सलाम ने खैरिन फकीर जो कहा, तो इसका ये मतलब है कि खैर का लफ्ज जो कहा, और ये बड़ा जामे लफ्ज है, और ये लफ्ज खाने पर, अमूर खैर पर, इबादात के लिए भी आता है ना, खैरात, फस्तबिकुल खैरात, कुव्वत और ताकत पर और माल पर। अब आप देखें मसलन इन तरह का खैर अनिल वसीया है ना, तो माल के मानी में आता है कि जो माल तुम छोड़ो उसकी वसीयत। कभी कुव्वत के मानी में आता है, अहम खैरुन अम कौम तुम्बा, है ना। इसी तरह फस्तबिकुल खैरात मैंने आपको बताया, तो खैर का लफ्ज जो है कुरान मजीद में बहुत से मानी में इस्तेमाल हुआ है। और यहाँ पे मूसा अलैहिस्सलाम ने जो है वो अल्लाह ताला से दुआ की है, अल्लाह ताला से दरख्वास्त की है। और जो है कुरान क्या बताता है कि अल्लाह ताला ने आपकी ये दुआ कबूल कर ली। और बेनियाजी देखें, बाकी आप भी अपना जायजा लें, मैं भी अपना जायजा लूं, कभी इंसान जरूरतमंद हो, परेशानी में हो, मुश्किल में हो, तो कोई रास्ते में मददगार, मुफलिस, परेशान हाल भी नजर आए तो कहते हैं जा खुद मुसीबत में हो, तेरी क्या मदद करें। थके हारे अपनी थकन को भूल कर उसको पानी पिलाते हैं उनके जानवरों को, फिर मांगते भी कुछ नहीं है। कभी आपने बहुत थकी हुई हो آپ نے خوب گھر کا کام کیا ہے, صفائیاں کی ہیں, اوون صاف کیا ہے اور المونیم بھی لگا دیا, پلاسٹک چڑھا دی اوپر, کہ گندا نہیں ہونا چاہیے, جو بھی آپ کر سکتی تھی, چادریں چینج کی, کھانا پکایا, بچوں کو دیکھا, لانڈری سب کچھ. اب اچانک مہمان آ جائے آپ کے گھر, بہت تھکی ہوئی ہیں, آج آپ کا کچھ نہیں ارادہ پکانے کا, اب آپ کا موڈ کیسا ہوگا؟ کبھی شوہر کو بولیں گی, کبھی مہمانوں کو بولیں گی, کبھی اپنے آپ کو کوسیں گی, کبھی بچوں کو, کیا کرتے ہیں آپ لوگ؟ اپنا جائزہ لیں اس بات پہ, ہے نا, انتہائی تھکن میں ہیں. عید کا موقع کوئی آپ لے لیں, عرفے کے دن کا آپ نے روزہ رکھا ہے, عید کی بھی تیاری, بچوں کے کپڑے بھی دیکھنے ہیں, اچانک مہمان بھی آنا چاہ رہے ہیں, بہرحال نہ بھی آئے تو بھی گھر میں کچھ تو پکانا ہے, اور پھر شام ہوتے ہوتے اور دعائیں بھی بہت سی مانگنا چاہتی ہیں, عبادت بھی کرنا چاہتی ہیں, تو موڈ کیسا ہو جاتا ہے پھر؟ تو بعض وقت کیا ہوتا ہے, ہمارا موڈ بڑا خراب ہوتا ہے, فرائض تک ادا نہیں کرنا چاہتے اور دوسروں کی کیا مدد کریں, لیکن موسیٰ علیہ السلام مدد کرتے ہیں, اور پھر دوسری بات ان سے کچھ نہیں چاہتے, بے غرض, بے نیاز, بے لوس مدد کرتے ہیں. کاش کہ یہ طریقہ مجھے اور آپ کو بھی آ جائے, کاش کہ میری اور آپ کی بھی یہ جو ہے وہ عادت بن جائے جو پیغمبروں کی صفت ہے. پھر تیسری کام کیا کرتے ہیں, اللہ کی طرف رجوع کرتے ہیں, ان کی طرف سے منہ موڑ لیتے ہیں, اللہ کی طرف رجوع کرتے ہیں اور اللہ سے دعا مانگتے ہیں, اور اللہ تعالیٰ نے دعا قبول کر لی ہے, ادھر دعا مانگی ہے ادھر قبول ہوئی ہے, اور ہوا کیا ہے, فجاءتہ احدہما تمشی علی استحیاء, پھر آئی اس کے پاس, فجاءت اگر جا ہوتا تو مرد آیا, لیکن جاءتہ عورت آئی, پھر آئی اس کے پاس, ہو کی ضمیر موسیٰ علیہ السلام کے لیے, احدہما ان دونوں میں سے ایک, اب یہ نہیں پتا چھوٹی آئی کہ بڑی, اب اس لیے آپ بھی پریشان نہ ہو کہ کون سی آئی تھی, ہے نا, تو کیا ہے کہ ان دونوں میں سے ایک آئی, تمشی چلتی ہوئی, مشا یمشی عام رفتار سے چلنا, چلتی ہوئی آئی, الستحیا, الا کا جو ہے یہ صلہ آیا ہے, ضمیر ضمیر نہیں, الا کی پریپوزیشن ہے نا, جر آئی ہے, اور استحیا یہ باب استفال سے ہے, اور یہاں پہ استحیا مصدر ہے, شرم مانگنا, ہے نا, تو اب کیا ہے کہ گویا کہ وہ چلتی بھی آئی اور چلنے میں شرم مانگتی بھی آئی. ایک تو ہے نا کہ زبان سے ہم کہہ رہے ہیں کہ جو ہے مجھے شرم آ رہی ہے, لیکن اس کی چال یہ بتا رہی تھی کہ وہ شرما کر چل رہی تھی, یہ بڑی خاص بات ہے, چال میں بھی شرم اور حیا ہوتی ہے, اور کچھ چالیں جو ہیں وہ بے حیائی کی چالیں ہوتی ہیں, لباس بے حیائی کے ہوتے ہیں, گفتگو بے حیائی کی ہوتی ہے, نگاہیں بے حیائی کی ہوتی ہیں, دوستیاں بے حیائی کی ہوتی ہیں, ہے نا, بہت سی چیزیں ہوتی ہیں جو کہ عیاری, بے حیائی, بے باکی اور جو ہے وہ ان چیزوں کو ظاہر کرتی ہیں. پیچھے بھی آپ نے پڑھا تھا نا, وَيَمْشُونَ عَلَى الْأَرْضِ هَوْنًا وَإِذَا خَاطَبَهُمُ الْجَاهِلُونَ قَالُوا سَلَامًا. چال کیسی ہوتی ہے مومن لوگوں کی, متقی لوگوں کی, نرم چال. اب یہاں پہ یہ ہے کہ حیا بھی ہونی چاہیے نرمی کے ساتھ ساتھ, اور اسی لیے تو آپ نے سورت نور میں یہ بات پڑھی تھی کہ وہ عورتیں جب وہ چلتی ہیں تو کیسے چلتی ہیں, ہاں, ایک تو یہ ہے کہ المومن حین لین, بہت اچھی بات انہوں نے کہی کہ مومن جو ہے وہ نرم ہوتا ہے, ہے نا, نرم مزاج ہوتا ہے, نرم خو ہوتا ہے. سورت نور میں آپ نے کیا پڑھا تھا کہ وہ جو ہے نگاہیں ان کی نیچی ہوتی ہیں اور وہ زمین پر پاؤں مارتی ہوئی نہیں چلا کرتی, کیونکہ جب پاؤں زمین پر زور زور سے مار کر چلیں گے تو پھر کیا ہے کہ اس کا یہ مطلب ہے کہ یہ بھی ایک بے حیائی کی چال ہے کہ زیور کی جھنکار سنائی دے یا جوتی کی ٹک ٹک جو ہے وہ سنائی دے. تو اللہ تعالیٰ نے سورت نور میں یہ بات بتا دی کہ جو مومنین ہیں, جو کہ مومن عورتیں ہیں, ان کی جو چالیں ہیں نا وہ اپنی چال کی بھی حفاظت کرتی ہیں. اللہ رب العزت نے جو ہے وہ اعلان کر دیا, اس بات کو بتا دیا, کیسے, وَلَا يَدْرِبْنَا بِأَرْجُلِهِنَّ لِيُعْلَمَ مَا يُخْفِينَ مِنْ زِينَتِهِنَّ, لِيُعْلَمَ مَا يُخْفِينَ مِنْ زِينَتِهِنَّ, اس طرح زور زور سے پاؤں مار کر نہ چلیں کہ ان کی پوشیدہ زینت معلوم ہو جائے. تو آپ دیکھ لیں کہ یہ چال میں کیا ہے کہ وہ عورتیں جو تھیں وہ شرم و حیا والی تھیں اس زمانے میں, مردوں میں مکس اپ کا بھی رواج نہیں تھا، ان کی معاشرت الگ تھی، اور دوسرا یہ کہ وہ چال میں بھی اس بات کا خیال رکھتی ہوئی آئی، حضرت شعیب علیہ السلام کی بیٹی تھی. قالت وہ بولی ان ابی یدعوک، کہ میرے والد آپ کو بلا رہے ہیں، میں نہیں بلا رہی، کون بلا رہے ہیں؟ میرے والد آپ کو بلا رہے ہیں. لیجزیک، تاکہ وہ آپ کو بدلہ دے. کا کی ضمیر کس کے لیے آئی ہے؟ موسیٰ علیہ السلام کے لیے. اگر کوئی عورت ہوتی تو کیا ضمیر آتی؟ کی، ہے نا، جیسے جزاک اللہ، جزاک اللہ، تو کا مرد کے لیے آتا ہے. تو کس چیز کا بدلہ دینا ہے؟ اجر ما سقیت لنا، وہ جو آپ نے پانی پلایا ہمارے لیے اس کا اجر. تو اب آپ دیکھ لیں کہ باپ جو ہے، باپ کے پاس جب بیٹیاں گھر چلی گئیں اپنے جانوروں کو لے کر، تو مفسرین کہتے ہیں کہ وہ جلدی چلی گئیں. معمول یہ تھا کہ ان کو پانی پلاتے پلاتے بڑی دیر ہو جاتی تھی، کیونکہ وہ انتظار کرتی تھی کہ چرواہے پانی پلا کر چلے جائیں. جو پانی پلا کر چلے جاتے تھے، پھر جب وہ چلے جاتے تھے تو یا تو ان کا بچہ کچھ آئیے پانی پلاتی تھی، یا پھر بعد میں مکس اپ نہیں ہونا چاہتی تھی تو بعد میں جو ہے وہ پانی نکالتی، پھر پانی پلاتی، اور پھر وہاں پہ جو ہے وہ واپس گھر میں جاتی. تو آج یہ پانی پلا کر جو ہے وہ جلدی گھر آ گئی. اور اب انہوں نے جب والد نے پوچھا کہ آپ جلدی کیوں آ گئی، تو انہوں نے بتایا کہ اس طرح پہ وہاں پہ ایک مرد تھا اور اس نے ہمارے جانوروں کو جو ہے پانی پلا دیا. اور کہتے ہیں کہ انہوں نے پوری بات بھی بتائی، کیونکہ موسیٰ علیہ السلام کے بارے میں آتا ہے کہ جب انہوں نے پانی پلایا تو کہتے ہیں کہ وہ جو کنواں تھا یا چشمہ تھا اس کے اوپر بہت بھاری پتھر رکھا ہوا ہوتا تھا. بعض کہتے ہیں 10 لوگ مل کر اٹھاتے تھے، بعض کہتے ہیں 2 لوگ مل کر وہ پتھر اٹھاتے تھے. موسیٰ علیہ السلام نے اکیلے ہی آگے ہوئے اور اس پتھر کو ہٹایا اور پانی پلایا. بعض کہتے ہیں کہ جیسے کنویں کے اندر ڈول ڈال کر پانی نکالنا نا، جیسے بالٹی، یہ اتنی آسان نہیں ہوتی، بہت مشکل ہوتی ہے. آپ نے کبھی کنویں دیکھے پانی اس میں سے نکلتے ہوئے؟ اچھا، آپ نے ماشاءاللہ نکالا بھی. ہماری ایک بزرگ بوڑھی خالہ جان بیٹھی ہیں جو کہہ رہی ہیں پانی بھی نکالا، تو آپ دیکھیں. اچھا، آپ نے بھی نکالا. ہماری کشمیر سے بھی تعلق رکھنے والی آپا بیٹھی ہیں، وہ بتا رہی ہیں کہ انہوں نے بھی نکالا. تو کشمیری علاقے، پہاڑی علاقے، اسی طرح اس زمانے میں کیا تھا، پر ابھی بھی، یعنی بہت کچھ سال پہلے کی بات ہے، کہ ٹیوب ویل اور کنویں، ان سے پانی نکالا جاتا تھا. اور بعض اوقات جو ہے وہ پانی، یعنی وہ جو ڈول اندر جاتا ہے، بالٹی ہوتی ہے جیسے بالٹی کے سائز کا. اب جو ہے وہ اتنی آسانی سے اس کو بھرا ہوا باہر نہیں نکالا جا سکتا، کچھ لوگ مل کر نکالتے ہیں. تو کہتے ہیں کہ موسیٰ علیہ السلام نے اکیلے نہیں اس کو کھینچا، نکالا اور دیا پانی. یعنی اندر، وہ بھی اندر، باقی چرواہے جہاں پہ رعا اور تھے وہ بھی اندر وہاں پہ گئے، گھسے لوگوں کے اندر، ان عورتوں کے جانوروں کو پانی پلایا اور سائڈ پہ چلے گئے. تو اب وہ لڑکیاں بڑی متاثر بھی ہوئیں کہ یہ اجنبی شخص جس نے کچھ مانگا بھی نہیں، کچھ پیسے بھی نہیں، کچھ بھی نہیں، اور جو ہے وہ پانی مانگا، پانی جو ہے وہ پلا دیا. دوسری بات کیا ہے کہ فلما جاہو، پھر جب موسیٰ علیہ السلام اس کے پاس پہنچا، کس کے پاس پہنچا؟ شعیب علیہ السلام کے پاس. وَقَصَّ عَلَيْهِ الْقَصَصَ، پھر موسیٰ علیہ السلام نے جو ہے سنایا ان کو اپنا سارا قصہ. اب قصہ علی کیا معنی ہے؟ انہوں نے بیان کیا علیہ، شعیب علیہ السلام پر، کیا القصص، پوری اپنی کہانی، کہ کیسے کیسے ہمارے حالات تھے اور ان حالات سے گزرتے ہوئے جو ہے میں یہاں تک پہنچا ہوں، میں کیوں میں نے اپنا ملک جو ہے وہ چھوڑا ہے، مسافر، اجنبی، بھوکا پیاسا، اب ساری داستان سنائی ہے. اور شعیب علیہ السلام جو ہیں موسیٰ علیہ السلام کی داستان سن کر کہتے ہیں قال لا تخف، کہا کہ تو خوف نہ کر، نجوتا من القوم الظالمین، اب تو آپ جو ہے ظالم لوگوں سے آپ نے نجات حاصل کر لی. تو نجوتا کا مصدر کیا ہے؟ نجاتن، نجاتن. تو یہاں پہ نجوتا جو ہے یہ فیل ہے کہ آپ نے، آپ بچ گئے ہیں، آپ نے نجات حاصل کر لی ہے ظالم قوم سے. اب اس کے کیا معنی ہے؟ کیونکہ موسیٰ علیہ السلام نے دعا کی تھی، کیا دعا کی تھی؟ رب نجنی من القوم الظالمین، کہ اے میرے رب مجھے ظالم قوم سے نجات دے دے. آپ دیکھ لیں، آپ دیکھیں موسیٰ علیہ السلام کا اللہ سے تعلق کتنا خوبصورت ہے. آیت نمبر 21 میں جب آپ گھر نکلے ہیں شہر سے، مصر سے، مصر کے ملک سے، اور بھامتے ہوئے ادھر ادھر دیکھتے ہوئے جا رہے ہیں، لوگوں سے نہیں مدد مانگ رہے، شہزادگی کی زندگی بسر کرتے ہوئے وہاں سے بھاگے ہیں، لیکن اللہ اللہ سے رجوع، قدم قدم پر اللہ کی طرف لپکتے ہیں نا، قدم قدم پر اللہ کا سہارا، اللہ کو وکیل بنا رہے ہیں. بڑا خوبصورت ہے آپ کا کردار. تو وہ جو دعا مانگی تھی رب نجنی من القوم الظالمین، اور حضرت شعیب علیہ السلام کہتے ہیں نجوتا من القوم الظالمین. اب آپ فکر نہ کریں، جو ظالم قوم ہے اس سے آپ کو جو ہے وہ نجات مل گئی ہے. اور دوسری بات کیا ہے، قالت وہ بولی، یعنی کون بولی؟ حضرت شعیب علیہ السلام کی بیٹی بولی، احداہما ان دونوں میں سے ایک، ایک بولی یا اباتی، اے ابا جان، استاجرہ، کہ آپ اس کو نوکر رکھ لیجئے، اجرت پر، ملازمت پر اس کو رکھ لیجئے. ان خیرہ، بے شک بہترین، من استاجرتا، جس کو آپ اجرت پر رکھیں اس میں سے بہترین کون ہو سکتا ہے؟ القوی الامین، وہ شخص جو قوی بھی ہو اور امین بھی ہو. اب آپ دیکھیں کہ حضرت موسیٰ علیہ السلام کے حق میں یہ سفارش جو ہے حضرت شعیب علیہ السلام کی بیٹی کرتی ہے، اور یہ سفارش جو ہے کیوں کرتی ہے؟ اس لیے کہ جب وہ پانی پلانے کے لیے کھڑی نہیں تھی تو انہوں نے موسیٰ علیہ السلام کو دیکھا تھا کہ وہ قوی بھی ہیں اور امین بھی ہیں. اور یہاں پہ کیا آتا ہے، احداہما، ان دونوں میں سے ایک نے اپنے باپ سے کہا. اب یہ نہیں بتا کہ ہو سکتا ہے ایک نے بلا کر لائی ہے اور دوسری نے جو ہے یہ سفارش کی ہے، ہو سکتا ہے جو بلا کر لائی ہے اسی نے سفارش کی ہے، قرآن اس کی صراحت اور وضاحت نہیں کرتا. لیکن یہ بات طے شدہ ہے کہ وہاں پہ دونوں اپنے جانوروں کو لے کر کھڑی تھی، کیونکہ تسمیہ کا صیغہ آپ نے پڑھا ہے، امراتین تزودان اور قالتا، ہے نا، تسمیہ کا صیغہ پڑھا ہے کہ دونوں وہاں پہ تھیں. بہرحال اب اپنے باپ کو مشورہ بھی دیتی ہیں، تو لڑکیاں یا عورتیں بہترین مشیر بھی ہوتی ہیں، ان کی ایک آبزرویشن ہوتی ہے، ان کا ایک مشاہدہ ہوتا ہے، اور موقع کی مناسبت سے وہ بیوی ہیں تو اپنے شوہر کو، بیٹیاں ہیں تو اپنے والد کو، بہنیں ہیں تو اپنے بھائی کو، دوستیں ہیں تو اپنی دوستوں کو، یا جس بھی وہ کردار میں ہیں وہ مشورہ دے سکتی ہیں. اور انہوں نے یہ مشورہ دیا کیوں؟ اس لیے انہوں نے مشورہ دیا کہ انہیں پتا تھا کہ میرے والد محترم بوڑھے آدمی ہیں، ہم ہیں عورتیں، اور ان کو یہ بات کا پتا تھا کہ ان کے والد محترم کو جو ہے وہ کسی موضوع آدمی کی تلاش ہے. تو مفسرین کیا کہتے ہیں کہ محسوس ایسا ہوتا ہے کہ ان کے والد پہلے ہی تلاش کر رہے تھے کہ کوئی ملازم مل جائے جسے نوکری پر رکھ لیا جائے. تو اب جو ہے بہترین ملازم کون ہو سکتا ہے جس کے اندر یہ دو صفات پائی جائے؟ قوی الامین، جو قوی بھی ہو اور اس کے بعد جو ہے وہ امین بھی ہو. اب آپ دیکھیں کہ قوی، قوی کا مطلب کیا ہے؟ جسمانی صحت اور قوت کا جہاں تک تعلق ہے اس کے لحاظ سے قوی ہونا، اور ذہنی لحاظ سے بھی قوی ہونا. اور موسیٰ علیہ السلام کو تو اللہ تعالیٰ پہلے ہی یہ بات بتاتے ہیں کہ میں نے موسیٰ علیہ السلام کو جو ہے وہ کیا دیا تھا. ہاں، اللہ رب العزت کہتے ہیں وَلَمَّا بَلَغَ أَشُدَّهُ وَاسْتَوَى آتَيْنَاهُ حُكْمًا وَعِلْمًا. اللہ تعالیٰ نے ان کو خوب نوازا تھا، بھرپور جوانی، اور اس کے علاوہ جو ہے وہ علمی صلاحیتیں، ذہنی صلاحیتیں اور حکمت، سارا کچھ اللہ تعالیٰ نے ان کو جو ہے وہ عطا کیا تھا. اور موسیٰ علیہ السلام کے بارے میں ہمیں کیا پتا چلتا ہے کہ موسیٰ علیہ السلام جو تھے آپ کیسے تھے؟ جیسے جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کی جو ہے وہ اس حدیث سے بھی ہمیں پتا چلتا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کہتے ہیں کہ جس رات مجھے معراج ہوئی میں نے موسیٰ بن عمران کو دیکھا، وہ لمبے قد کے گھنگریالے بالوں والے تھے، جیسے شنوا قبیلے سے تعلق رکھتے ہوں، تو ان کا یعنی گویا کہ بہت لمبا قد تھا. اسی طرح جو ہے ایک اور ہمیں حدیث ملتی ہے، اور یہ حدیث ہے जिसमें हमें क्या पता चलता है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पर फरमाया, और मूसा अलैहि सलाम गंदमी रंग के घुंघराले बालों वाले थे, वो एक ऊंट पर सवार थे जिसकी नकील खजूर के पत्तों की थी, गोया मैं उन्हें देख रहा हूं कि लब्बैक पुकारते हुए वादी से उतर रहे हैं। इसका मतलब क्या है कि गोया के मूसा अलैहि सलाम का जो है वो हुलिया मुबारक भी और उनका हज, खाना काबा का हज, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो है वो देखा है। तो मूसा अलैहि सलाम जो है वो बड़े जो थे वो लंबे कद के थे और बड़ा मजबूत उनका जो था वो जुस्सा था, और उनका जलाल, उनका दबदबा, उनका रोब, इससे भी आप इसका अंदाजा करें कि हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हु रवायत करते हैं कि मलकुल मौत को मूसा अलैहि सलाम की तरफ जो है वो भेजा गया, जब वो आए तो मूसा अलैहि सलाम ने उसे थप्पड़ मारा। वो अपने रब ताला के पास गए और अर्ज की कि तूने मुझे जिस बंदे की जान निकालने के लिए भेजा वो मरना नहीं चाहता। अल्लाह ताला ने फरमाया दोबारा इनके पास जाएं और इनसे कहें कि किसी बैल की पुश्त पर हाथ रखें, उनके हाथ के नीचे जितने बाल आएंगे उतने साल मजीद उम्र मिल जाएगी। अब मौत का फरिश्ता फिर मूसा अलैहिस्सलाम के पास गया, अल्लाह का पैगाम पहुंचाया। आपने मूसा अलैहिस्सलाम ने पूछा या रब फिर इसके बाद होगा क्या? अल्लाह ताला ने फरमाया फिर मौत आ जाएगी। फिर मूसा अलैहिस्सलाम ने कहा तब अभी मौत कबूल है। समझ आई? पहले थप्पड़ मारा, फिर पता चला कि जो है वो हाथ के नीचे जितने बाल आएंगे इतने साल उम्र के मिल जाएंगे। पूछा फिर एंड क्या है? मौत? तो कहा फिर अभी कबूल है। लेकिन इनका रोब दबदबा देखें, फिर को भी अपने पास से जो है वो भिजवा दिया। तो गोया के जो है वो मूसा अलैहिस्सलाम का दबदबा मारा मुक्का था, वो आदमी मर गया। आमतौर पर मुक्का मारने से कोई मरता नहीं है, लेकिन बहरहाल तो क्या है बात, क्या पता चलती है कि मूसा अलैहिस्सलाम जो थे वो बड़े कवि थे। दूसरी सिफ्त क्या थी उनकी? अल अमीन, ईमानदार। और ईमानत और दयानत का जहां तक ताल्लुक है वो इंसान को तजर्बे से ही पता चलता है। जैसे अहले मक्का रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अमीन और सादिक के नाम से याद करते थे, है ना? तो इसी तरह जो शुएब अलैहिस्सलाम की बेटियां थी उनको अंदाजा हुआ कि आप बड़े ईमानदार भी हैं। कैसे? कि आपकी पानी पिलाया लेकिन लड़कियों की तरफ रुख भी नहीं किया, बेनियाजी, पलट कर भी देखा नहीं देखा, आपकी पाकीजा निगाह। फिर इसी तरह कहते हैं मुफस्सरीन कि जब बेटी जो थी वो हजरत शुएब अलैहिस्सलाम की आपको जब बुलाने के लिए गई तो उस वक्त जो है मूसा अलैहिस्सलाम जो थे वो कैसे चल रहे थे? मूसा अलैहिस्सलाम ने जो है बुलाने वाली लड़की को कहा कि वो कहते हैं कि वो आगे आगे चल रही थी और आप पीछे चल रहे थे, लेकिन आपने कहा कि तू पीछे चल मैं आगे आगे चलता हूं ताकि मेरी निगाह तेरे ऊपर ना पड़े, बल्कि क्या है कि तू मुझे पीछे से बता के मैं जो है वो मुझे कहां जाना है, यानी रास्ते का तय्यून जो है पीछे रहकर जो है तू कर। तो गोया के मूसा अलैहिस्सलाम जो थे वो बड़े ही ईमानदार थे और बहुत ही अच्छा जो था वो आपका किरदार था। तो लड़की को कैसे पता चला कि आप कवि हैं? पत्थर उठाकर पानी पिलाने की कुदरत, सारे चरवाहों के दरमियान जाकर खड़े हुए लंबे कद के थे, पानी पिला दिया और दूसरी तरफ जो है वो लड़की को पीछे कर दिया। तो ये जो कवियुल अमीन की जो है ये जो सिफ्त है, ये इससे हमें क्या बात होता चलती है कि कोई भी काम अगर करना है तो जरूरी है कि इंसान के अंदर कवि और अमीन की सिफ्त होनी चाहिए, मजबूती, है ना? और ये मजबूती किस चीज की होती है? कवि होना, ईमान की मजबूती, जिस्म की मजबूती, जहन की मजबूती, किरदार की मजबूती, यानी हर तरह की मजबूती जो है वो पाई जानी चाहिए, है ना? हर तरह की मजबूती। अगर कोई जिस्म का बड़ा मजबूत हो, जिस्मानी तौर पर मजबूत हो, ईमान ही ना हो या कमजोर ईमान हो तो ये खाली ये मजबूती नहीं चाहिए, जिस्मानी मजबूती के साथ ईमान की मजबूती भी चाहिए। आपने ये कवियुन अमीन की सिर्फ जो है पहले भी पढ़ी है, कहां पढ़ी? सूरत नमल में, कल ही की तो बात है, है ना? सूरत नमल आयत 39 में आपने पढ़ी थी, वाइनी अलैहि ला कवियुन अमीन, जिन्हों में से एक कवि है कल जिन ने उठकर क्या कहा था कि इससे पहले कि आप अपनी जगह से उठें मैं इसकी ताकत रखता हूं और ईमानदार हूं कि मैं तख्त आपके पास लाकर जो है वो रख दूं, है ना? इसी तरह जो है हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हु ने अपने बाद खलीफा मुकर्रर किया, किसको? حضرت عمر فاروق رضی اللہ عنہ کو. لوگوں نے اس پر جو ہے اعتراض کیا, کسی نے کہا کہ وہ طبیعت کے بڑے سخت ہیں, عمر بڑے سخت ہیں طبیعت کے نا. تو کہتے ہیں کہ عبد الرحمن بن عوف رضی اللہ عنہ نے کہا, بہرحال کسی نے بھی, کیونکہ آپ نے مدینہ کی گلیوں میں آپ چکر لگا رہے تھے, لوگوں سے پوچھ رہے تھے کہ بتاؤ کس کو اچھا سمجھتے ہو, لوگوں سے, عوام سے, خواص سے, ایک ایک سے, اور پھر لوگوں سے رائے لیتے تھے, پھر رائے کو جمع کرتے رہے, اور اس کے بعد جو ہے وہ حضرت ابوبکر صدیق رضی اللہ عنہ نے کیا کہا تھا جب آپ کو خلیفہ کا جو ہے وہ خلیفہ کا نام آپ کے لیے جو ہے وہ مقرر کیا تھا, تو کہا تھا کہ اللہ مجھ سے پوچھے گا کہ تو اپنے بعد جو ہے وہ کس کو خلیفہ مقرر کر کے آیا, تو میں اللہ سے کہوں گا جو روئے زمین پر, آسمان کے نیچے زمین پہ کے اوپر ہے اللہ, جو سب سے زیادہ مجھ سے ڈرنے والا ہے, جو قوی اور امین ہے. تو گویا کہ ابوبکر صدیق رضی اللہ عنہ نے قوی مضبوط کو, طاقتور کو اور امین ایماندار کو جو ہے نا وہ اپنے بعد خلیفہ مقرر کیا. اس سے کیا بات پتا چلتی ہے کہ کسی بھی ذمہ داری پر جب کسی کو لا کر رکھا جائے تو بہت ضروری ہے کہ اس کے اندر جو ہے وہ قوی اور اس کے ساتھ جو ہے وہ ایمانداری کی صفت جو ہے وہ موجود ہو, ہے نا. یہ بہت ضروری ہے کہ قوی بھی ہو اور ایماندار بھی ہو. اور ہم خود بھی جن بھی امانتوں پر ہیں, جن بھی ذمہ داریوں پر ہیں, ہمیں اس میں جو ہے وہ دلیری کے ساتھ, مضبوطی کے ساتھ کام کرنا چاہیے. لیکن حال کیا ہے کہ قوی, کیا آپ اور میں واقعی قوی ہونے کا کردار ادا کرتے ہیں آپ پڑھائی میں اور میں پڑھانے میں, ہے نا, یا آپ استاد ہیں اور کوئی اور شاگرد ہے, تو کوئی بھی آپ کام کر رہی ہیں, کبھی مضبوط دلیری سے, جرت سے, ذہنی بھی, علمی بھی, عملی بھی, ہر طرح سے محنت نہیں کرنا چاہتے, چھٹیوں پہ خوش ہوتے ہیں, ہے نا, دیر سے آنا اور روٹین بن جاتی ہے, یونیفارم مقرر ہے, لیکن یونیفارم پڑا ہوا ہے بس وہ استری نہیں ہوا ہوا, یا پھر چلو سامنے جو دوپٹہ آیا, جو حجاب جلباب آیا وہی اوڑھ لیا, ہے نا. ہر چیز کا ایک قرینہ ہے, ایک سلیقہ ہے, ایک طریقہ ہے, مشقت تو کرنی پڑتی ہے نا. پھر اگر آپ کوئی کام کریں اور حسن اور سلیقے سے کریں تو مشقت تو کرنی پڑے گی, محنت تو کرنی پڑے گی. آپ میں سے کچھ لوگ برفوں میں بھی چل کر آتے ہیں, آپ میں کچھ لوگ سنو سیزن میں دور سے گاڑی چلا کر بھی آتے ہیں, ہے نا. تو ماشاءاللہ قوی ہونے کا وہ ثبوت دیتے ہیں. تو مجھے اور آپ کو, سب کو اپنا جائزہ لینا چاہیے. ٹیسٹ موقع پہ میں دیتی ہوں, میں کچھ لوگ ٹیسٹ دے دیتے ہیں, کچھ کہتے ہیں کہ نہیں آج نہیں دینا چاہتے, وہ قوی ہونے کا ثبوت نہیں دیتے, ایمانداری کا حق نہیں ادا کیا انہوں نے. آپ جو ہے, آپ کے اوپر اللہ نے ایک ذمہ داری دے دی ہے, آپ طالب علم ہیں تو بہترین طالب علم بنیے, ہے نا, اللہ نے آپ کو چن لیا ہے, آپ ممتاز ہوئے ہیں تو امتیاز کو برقرار رکھیں, اپنے خواص, اپنی صلاحیتیں ان کو بڑھائیں, محنت کریں, مشقت کریں. اور آپ کے اندر جو صلاحیتیں اور صفات ہیں ایسے ہی ہیں جیسے ربڑ نہیں ہوتا یا پھر کوئی الاسٹک ہوتی ہے, اس کو کھینچتے چلے جائیں تو لمبی ہوتی چلی جاتی ہے. تو آپ کے اندر بھی یہ چیز ہے, جتنا زیادہ اپنی صلاحیتوں کو بڑھائیں گی آپ کے اندر اتنی صلاحیتیں پروان چڑھتی چلی جائیں گی. تو یہ ہے بات کہ جو ہے وہ بہترین آدمی جسے آپ ملازم رکھیں وہی ہو سکتا ہے جو مضبوط اور ایماندار ہو, ایمانت میں خیانت کرنے والا نہ ہو. قال انی ارید, اس کے بعد جو ہے کس نے کہا, شعیب علیہ السلام نے کہا, انی ارید, میں ارادہ رکھتا ہوں, میں چاہتا ہوں, ان کی ہا کا, کہ میں نکاح کر دوں احدا, ایک کا. تو واحد ہوتا ہے نا, تو یہاں پہ احدے یا بھی آگے آ رہا ہے, تو یہ واحد کا تسنیہ ہے, واحد کا تسنیہ نہیں, واحد کا مؤنث ہے, احدے ایک, ابن تیہ, اپنی دو میں سے, اصل میں یہ ابن تین تھا, تین نون جو ہے بیچ میں گر چکا ہے اور یا یہاں پہ آیا ہوا, ابن تین نیا تھا نا, نون بھی تھا اور پھر یا بھی تھا, تو نون گر گیا ہے اس لیے یہاں پہ یا پہ آپ کو شد بھی نظر آ رہی ہے. اے دبن تیہ, ان دو بیٹیوں میں سے ایک کا نکاح کر دوں, ہا تینی, دو میں سے, ہا جو ہے, ہا کیا ہے, یہ حرف تنبیہ ہے, ہا اور تے, اصل میں تین تھا, ہے نا, یہ تین نظر بھی آ رہا ہے, تینے, تو تین جو ہے یہ اسم اشارہ ہے, اور تسنیہ ہے تینے، نون نے اس کو تسنیہ بنا دیا، ہا تینے، ان دو میں سے، پہلے دو بیٹیوں کے لیے تسنیہ آیا، پھر ان دو میں سے اللہ، اللہ جو ہے اس کے معنی کیا ہیں؟ کہ شرط ہے ایک، یعنی اس شرط پر، وہ شرط کیا ہے؟ انتا جرانی، کہ تو میرے پاس نوکری کر لے، سمانیہ حجج، 8 سال، تو سمانیہ جو ہے یہ کتنے کو کہتے ہیں؟ 8 کو، تو تو میرے پاس 8 سال نوکری کرے، تو حضرت شعیب علیہ السلام نے یہ شرط بتائی، فَإِنْ أَتْمَمْتَ، اور اگر تو پورا کر دے، عَشْرًا 10 سال، یہ بھی اسم عدد ہے، عشر 10 کو کہتے ہیں، فَمِنْ عِنْدِكَ، تو پس یہ تیری مرضی ہے، پس یہ تیری طرف سے ہوگی نیکی، پس یہ تیری طرف سے ہے، وَمَا أُرِيدُ، اور میں ارادہ نہیں رکھتا، اَنْ أَشُقَّ عَلَيْكَ، کہ میں تجھ پر مشقت ڈالوں، یا میں تجھ پر سختی کروں، اشقہ شین قاف قاف، سخت چیز کو پھاڑنے کے لیے بھی آتا ہے نا، اور مشقت یعنی کسی سے اس کی طاقت سے زیادہ کام لینا، اور میں اچھا انسان ہوں، میں ایسا برا نہیں ہوں کہ تمہاری طاقت سے بڑھ کر تم سے جو ہے وہ کام لوں، ہے نا، تو اب حضرت شعیب علیہ السلام ایک طرف پیشکش کر رہے ہیں، دوسری طرف شرط لگا رہے ہیں، اور تیسری طرف اپنا تعارف کروا رہے ہیں، وما اريد ان اشق عليك، اور ساتھ ہی جو ہے ایک وعدہ بھی کر رہے ہیں، ستجدنی انشاء اللہ من الصالحین، کہ انقریب تم پاؤ گے مجھ کو اگر اللہ نے چاہا، یعنی اللہ تعالی کی مرضی کے ساتھ اس کو جو ہے وہ باندھ دیتے ہیں کہ اگر اللہ نے چاہا، اللہ کی مشیت ہوئی، تو تم مجھے نیک آدمیوں میں سے پاؤ گے، تو میں کوئی ایسا ویسا نہیں ہوں، بلکہ کیا ہوں کہ میں انشاءاللہ اللہ نے چاہا تو میرا معاملہ تمہارے ساتھ جو ہے وہ بڑا نیکی کا ہوگا، تو اب آپ دیکھیں کہ یہ جو ہے نا، وما اريد ان اشق عليك، مفسرین کہتے ہیں کہ حضرت موسیٰ علیہ السلام کو شعیب علیہ السلام نے غور و فکر کرنے کی دعوت دی ہے، یہ نہیں ہے کہ بس ایک ایگریمنٹ رکھا ہے اور فوراً مجبور کیا ہے کہ دباؤ میں آ کر فیصلہ کر دے، کیا کہا، وما اريد ان اشق عليك، میں تم پر کوئی زبردستی نہیں کر رہا، کوئی تمہاری طاقت سے بڑھ کر کام نہیں لینا چاہ رہا، میں چاہتا ہوں کہ ایک لڑکی کا نکاح تم سے کر دوں، شرط یہ ہے کہ 8 یا 10 سال تم میرے پاس نوکری کرو، 8 سال کرو ٹھیک ہے، اور اگر 10 سال کر لو تمہاری مرضی ہے، یہ زیادہ اچھا ہے، لیکن کوئی زبردستی نہیں ہے، سوچ لو تم اس بات پر کیا تم یہ چاہتے ہو، اور انشاءاللہ تم مجھے جو ہے وہ صالحین میں سے پاؤ گے، تو یہاں جو ہے وہ کیا بات پتہ چلتی ہے کہ ایک باپ ہے اور بیٹی کا رشتہ جو ہے وہ کہنے کے لیے کرنے کے لیے لڑکے سے بات کر رہا ہے، ہمارے ہاں یہ بھی ایک رواج ہے کہ لڑکی والے، اچھا لڑکا نظر بھی آتا ہے رشتہ داروں میں، سوسائٹی میں، لیکن لڑکی والے پیغام نہیں بھیجتے، اور بھیجنا عیب سمجھا جاتا ہے، لیکن یہ صحیح ہے، یہ غلط نہیں ہے کہ اگر لڑکی والے، کوئی لڑکا جو ہے ان کو اچھا نیک نظر آتا ہے تو اگر وہ پیغام بھیجیں تو اس میں کوئی عیب نہیں ہے، کوئی گناہ کی بات نہیں ہے، ایک تو یہ بات پتا چلتی ہے، اور آپ دیکھیں حضرت عمر فاروق رضی اللہ عنہ نے حضرت حفصہ رضی اللہ عنہ کا نکاح جو تھا خود کرنے کی پیشکش کی تھی، ابوبکر صدیق رضی اللہ عنہ سے، پھر حضرت عمر فاروق رضی اللہ عنہ سے، وہ کہ یہ دونوں خاموش رہے، کیوں؟ اس لیے کہ رسول اللہ صلی اللہ علیہ وسلم کا ان کے پاس ایک راز تھا، رسول اللہ صلی اللہ علیہ وسلم نے خواہش کا اظہار کیا تھا کہ وہ کرنا چاہتے ہیں نا، تو لیکن حضرت عمر فاروق رضی اللہ عنہ نے تو پہل کی تھی نا کہ بیٹی ہے یا بہن ہے جو بھی، کہ اس کا رشتہ جو ہے وہ کرنا چاہتے تھے، تو کیا بات پتا چلی کہ ماں باپ بیٹی کا رشتہ کر سکتے ہیں، دوسری بات جو اس واقعے سے پتا چلتی ہے وہ یہ ہے کہ داماد جو ہے وہ سسرال میں رہ سکتا ہے، یہ کوئی عیب کی بات نہیں ہے، ہے نا، ویسے تو مطلب بیٹیاں جو ہے وہ بیاہ کر جاتی ہیں سسرال میں، لیکن ضرورت کے پڑنے پر بیٹا بھی، یعنی جو داماد بن رہا ہے وہ بھی سسرال میں آ کر رہ سکتا ہے، اگر کسی کا کوئی بیٹا ہی نہیں ہے، جیسے کہ اس پتہ چل رہا ہے شعیب علیہ السلام کا تھا ہی نہیں، ابھی تو بیٹیاں پانی پلا رہی ہیں باہر جا کر، باپ بوڑھا ہے، ہے نا، تو ضرورت کے مطابق، حالات کے مطابق ایسا بھی ہو سکتا ہے، یہ کوئی تانے کی بات نہیں ہے، جیسے ہمارے ہاں سوسائٹی میں تانا دیا جاتا ہے، یہ عیب کی بات نہیں ہے، ہے نا، और ये है तीसरी बात, ये पता चलती है कि बेशक दामाद बनाया जा रहा है लेकिन कुछ शराएं तय कर ली हैं। तो क्या पता चलता है कि अगर घर में जो है वो दामाद को रखा जा रहा है तो कुछ बातें तय कर लेनी चाहिए, एग्रीमेंट। इसका ये नहीं मतलब कि जरूर कोई लिखत पढ़ती हो, लेकिन आपस में कोई कॉल करार, कोई बातचीत। अब इसका ये मतलब भी नहीं कि सारी जिंदगी दामाद वहां पे रहेगा, है ना, जरूरत के मुताबिक, है ना। और हमारे यहाँ तो बहुत से रिश्ते इसलिए नहीं होते कि शादी कर रहे हैं लड़की की और फिर वालदैन ये शर्त लगा देते हैं कि शादी करने के बाद तुम कभी इसको यहां से लेके नहीं जा सकते, लड़की कहीं और नहीं जा सकती, जैसे किसी और मुल्क में या उस शहर को छोड़ नहीं सकती। बाज औकात इस वजह से तलाकें हो गई और रिश्ते नहीं हुए, या ऐसे भी हालात अमेरिका में भी देखे, यहां पे भी देखे कि पहले से वालदैन ये शर्त लगा देते हैं जिसकी वजह से रिश्ते होते ही नहीं है ना। तो क्या करना चाहिए कि शराइत से रिश्तों को मशरूत नहीं कर देना चाहिए, अल्लाह तवक्कुल पर, अल्लाह के भरोसे पर शादियां निकाह करने चाहिए। हाँ, जरूरत के मुताबिक कुछ बातें तय भी की जा सकती हैं, लेकिन वो इस तरह से फाइनल ना हो जाएं कि सारी जिंदगी। अब आप देखें कि शुएब अलैहिस्सलाम बूढ़े भी थे, जरूरतमंद भी थे, पर ये नहीं कहा कि सारी जिंदगी रह गए, 8 साल 10 साल कुछ मुद्दत के लिए बात जो है वो की है। अच्छा, खैर, और साथ ही ये भी मकसद नहीं था कि दामाद को खा जाना था, है ना, यानी ये भी बाज लोगों का ये मकसद होता है ना कि बस जो है वो खा ही जाना मुराद होता है। लेकिन बहरहाल यानी कोई दुनिया मकसूद नहीं होनी चाहिए, नेक नियति के साथ, इखलास के साथ ऐसी पेशकश की जा सकती है। और मकसद क्या होना चाहिए कि नेकी, इंशाल्लाह मिन सालहीन, सुलह नेकी के लिए आता है ना, बेहतरी, नेक आदमी पाओगे। यहां एक बात मैं और कहती चलूं कि ये जो मजदूरी थी, अंता जुरानी, मजदूरी क्या करनी थी, बकरियां चराना, बकरियों की मजदूरी, यानी जॉब जो मिल रही थी हजरत मूसा अलैहिस्सलाम को वो क्या थी, बकरियों को चराना, बकरियों को पानी पिलाना, ये मजदूरी उनको मिल रही थी, ये जॉब मिल रही थी। हजरत मूसा अलैहिस्सलाम कहते हैं قال ذلك بيني وبينك, ये बात मेरे और तुम्हारे दरमियान तय हो गई, हजरत शुएब अलैहिस्सलाम के दरमियान और मूसा अलैहिस्सलाम के दरमियान। यहाँ एक सवाल पैदा होता है कि ये शुएब अलैहिस्सलाम कौन थे। एक राय तो ये है, जैसे मुफस्सरीन की अक्सरियत ने इसे मुराद शुएब अलैहिस्सलाम को लिया है जो अहले मदीन की तरफ भेजे गए थे, लेकिन एक राय ये है कि ये शुएब अलैहिस्सलाम वो शुएब अलैहिस्सलाम नहीं थे। क्यों? जो दूसरी राय है वो ये कहते हैं कि हजरत शुएब अलैहिस्सलाम का जमाना नबूवत हजरत मूसा अलैहिस्सलाम से बहुत पहले का है, इसलिए यहाँ पे हजरत शुएब अलैहिस्सलाम से मुराद उनका कोई ब्रादर ज्यादा है या कौमे शुएब का कोई और शख्स है, वही मुराद नहीं है। बहरहाल अल्लाह ताला ही ज्यादा बेहतर जो है वो जानते हैं। वो जो कोई भी थे वो नेक, और नेकी का पता कैसे चलता है कि जब बेटियों ने जाकर बाप को रिपोर्ट दी कि एक अजनबी ने, एक मुसाफिर ने हमारे जानवरों को पानी पिलाया है, तो उनके दिल में ये ख्वाहिश पैदा हुई कि एहसान का बदला एहसान के साथ चुका दिया जाए, या फिर ये कि उनकी मेहनत की मजदूरी अदा कर दी जाए। वो थे नेक, है ना। अब इसके बाद जो है क्या बात होगी, हजरत मूसा अलैहिस्सलाम कहते हैं कि बात मेरे और आपके दरमियान तय हो गई, अयमल अजलैनी कदैतु फला उद्वाना अलैह। अब वो क्या कहते हैं कि अयमल अजलैनी, के जोन सी भी मुद्दत मैं पूरी कर दूं। अजलैन दो मुद्दतें हैं ना, दो मुद्दतें कौन सी हैं, एक है 8 साल और दूसरी है 10 साल। कहते हैं कि इन दो मुद्दतों में से अय्या क्या है, अय्या शर्तिया होता है ना, बाज़ुकात इसमें माँ ज़ायदा होती है और बाज़ुकात ये माँ को नकरा भी बना देता है। बहरहाल जोन सी, कोई भी जोन सी भी मैं मुद्दत पूरी कर दूं, कदई तू पूरा कर दूं, फला उद्वाना अलैया, उसके बाद फिर कोई ज्याती जो है अलैया मुझ पर ना हो। इसके मानी क्या है कि फिर ये ना हो कि मजीद मुतालबा किया जाए कि अब जाना ही नहीं है, मेरे पास ही रहना है ना। तो अब जो है मूसा अलैहिस्सलाम जो है ये बात कहते हैं, और फिर एंड क्या होता है, वल्लाहु अला मा नकुलु वकील, कि जो कुछ भी हम कह रहे हैं, नकुल जो है कहते हैं ये अहद पैमान के मानी में यहाँ पे है। तो वैसे आम लफ्ज ना काला यकुल नकुल हम कर रहे हैं, तो असल में आपस में उनके दरमियान एक एग्रीमेंट हो रहा था, एक अहद पैमान हो रहा था, एक उनके दरमियान मुआयदा हो रहा था। तो यहाँ पे नकुल जो है अहद पैमान के मफहूम में है कि हम जो अहद पैमान कौल करार कर रहे हैं अल्लाह को इस पर हमने वकील बना लिया। अच्छा, यहाँ पर अब जो है ये बात भी सामने आती है कि जैसे हजरत हसन बिन अली बिन तालिब रजी अल्लाह अन्हु फरमाते हैं कि हजरत मूसा अलैहिस्सलाम ने 8 के बजाय 10 साल की मुद्दत पूरी की थी। एक दफा किसी ने आपस में लोग बात कर रहे थे कि पता नहीं 8 साल पूरे किए या 10 साल, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मूसा अलैहिस्सलाम ने दोनों मुद्दतों में से वो मुद्दत पूरी की जो ज्यादा कामिल और इनके खुसर के लिए ज्यादा खुशगवार थी, यानी 10 साल। तो आपने 10 साल की मुद्दत जो है वो पूरी की। अच्छा, यहाँ पे जो है वो एक और बात बहुत अहम है कि हजरत मूसा अलैहिस्सलाम ने दुआ मांगी थी रब इन्नी लिमा अंजलता इलैया मिन खैरिन फकीर, कि मुझे खैर दे दे। तो अब आप देखें कि खैर में क्या मिला, घर, नंबर 2 बीवी, नंबर 3 जॉब और खाना, और उसके साथ नेकी भी। कैसे कि पानी पिलाने का बदला देने के लिए बेटी आई है बुलाने के लिए, इतनी नेक फैमिली आपको मिल गई ना। तो मूसा अलैहिस्सलाम का अल्लाह से ताल्लुक देखें, कदम कदम पर अल्लाह की तरफ रुजू देखें। मैं तो जब से ये पढ़ रही हूँ, हर दफा जब पढ़ती हूँ तो एक नई बात सामने आती है, और इसका इतना सुरूर है कि कदम कदम पर आजमाइश है और आम लोगों से हटकर सख्त आजमाइश, और बेहतरीन अंदाज में वो अल्लाह को अपना वकील बना लेते, सारे मामलात अल्लाह के सुपुर्द कर दिए, किसी और से नहीं, किसी और से नहीं, बस अल्लाह के सुपुर्द। और अल्लाह इतना देता है और छप्पर फार कर देता है फौरन जल्दी। मैं कई ऐसी बहनों को जानती हूँ जिनकी बेटियों का रिश्ता नहीं हो रहा था, मैंने कहा आप ये दुआ पढ़ें, मूसा अलैहिस्सलाम ने मांगी थी, उनका उनका रिश्ता हो गया था, खुद अपना निकाह है ना। तो वो कहती है कि हमने मांगी और कुछ अरसे में हमारी बेटियों की शादी होगी। और मैं कई ऐसी बहनों को जानती हूँ जिनके बेटों के पास जॉब नहीं थी, शौहर के पास जॉब नहीं थी, उनको भी बताया और वो कहती है कि ये दुआ मांगी और अल्लाह ताला ने हमारी दुआ कबूल की। हत्ता के बहरीन में एक औरत अकेला, उनका बेटा बहरीन से यहाँ कैनेडा आया और जो है वो कोई जानने वाला नहीं था, और कहते हैं, वो कहता है लड़का आते ही मुझे यहाँ पे बहुत अच्छी जॉब मिल गई। और आपको पता ही है कि ये कई साल पहले की बात है और अब भी यहाँ पे जॉब्स के लिए कितने मसाइल है ना। तो असल बात है कि दुआ जब मांगे यकीन के साथ, पूरे एतमाद के साथ, वाकिया ही अल्लाह के सुपुर्द अपना जो मुकदमा है ना अल्लाह के सबूत कर दे, उसको वकील बना लें। अच्छा, एक और बात कि उनको जो जॉब मिली वो बकरियां चराने ही की क्यों मिली, कोई अफसरी वगैरह क्यों नहीं मिली? इसलिए कि ये बात बड़ी अहम है कि अल्लाह ताला ने हजरत मूसा अलैहिस्सलाम से एक बड़ा अहम काम लेना था, एक बहुत अहम काम जो है वो आपसे लेना था। और बुखारी की ये हदीस भी आप याद रखें, अबू हुरैरा रजी अल्लाह अन्हु रवायत करते हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह ने कोई ऐसा पैगंबर नहीं भेजा जिसने बकरियां ना चराई हों। सहाबा कराम ने पूछा या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम क्या आपने भी बकरियां चराई हैं? आपने फरमाया हाँ, मैंने भी मक्का वालों की बकरियां चंद किरात, ये एक सिक्का है, चंद किरात की मजदूरी पर चराई हैं। और पंजाबी में एक बड़ा मशहूर मुहावरा है, चिड़ियां कुड़ियां बकरियां तीनों जाता अथरियां। चिड़ियां जो है ना कुड़ियां लड़कियों को कहते हैं, और तीसरी जात कौन सी है, बकरियां। तीनों जाता अथरियां, यानी इनको संभालना बड़ा मुश्किल है। हाँ, अच्छा, फिर अब हम ये देखते हैं कि जैसे हर पैगंबर चरवाहा बना और उसने बकरियां चलाई, जैसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने भी और मूसा अलैहिस्सलाम को भी ये जॉब मिली, तो क्यों? इसलिए कि अल्लाह ताला मूसा अलैहिस्सलाम को मिस्र के महल से निकालकर, शहजादगी की जिंदगी से निकालकर, शहरी जिंदगी से निकालकर देही इलाके में लाए, और शहजादगी के जो ناز اور نخرے اور نام اور عیش و عشرت جو تھی اس کی بجائے ان کو جو ہے وہ کیا کیا, سادگی کی زندگی میں لے آئے. مثلا آپ دیکھیں کہ چرواہا کون ہوتا ہے, چرواہا جو ہے ذمہ دار ہوتا ہے, وہ کن کا ذمہ دار ہوتا ہے, بکریوں کا. جیسے رسول اللہ صلی اللہ علیہ وسلم نے ایک حدیث میں کہا کلکم رائن و کلکم مسئول عن رعیتہ, تم میں سے ہر ایک رائی ہے اور اس سے اس کی رعیت کے بارے میں پوچھا جائے گا. ہر ایک بکریاں جیسے چراتا ہے نا, جیسے بکریاں چلانے والا جو چرواہا ہے اس کی رعایا اس کی بکریاں ہوتی ہیں, تو ہر شخص ذمہ دار ہے, اس سے اس کی ذمہ داری کے بارے میں پوچھا جائے گا, ہے نا, استاد سے شاگردوں کے بارے میں, والدین سے اولاد کے بارے میں پوچھا جائے گا کہ انہوں نے جو ہے وہ کیا اپنی ذمہ داری کا حق کیسے ادا کیا, کتنا ادا کیا. اچھا, تو چرواہا کون ہوتا ہے, ذمہ دار ہوتا ہے. کس چیز کا ذمہ دار ہوتا ہے, اس کو جو مالک نے, اس کے مالک نے جو اس کو بکریوں کا ریوڑ دیا ہوتا ہے, جو گلہ دیا ہوا ہوتا ہے, وہ خیال رکھتا ہے کہ بکریاں پوری ہیں اور کوئی بکریاں جو ہیں وہ ضائع تو نہیں ہو گئی, ادھر ادھر تو نہیں چلی گئی, ہے نا. تو پورا حساب کتاب اس کو دینا ہوتا ہے. اور یہ رواج بھی تھا کہ بکریاں جو ہیں وہ چرواہے کے سپرد کر دی جاتی تھی, اس کے بعد وہ چلا جاتا تھا ریوڑ کو لے کر, اور پھر بکریاں اور بکریاں جنم بھی دے رہی ہیں, پیدا بھی ہو رہی ہیں, اور بکریوں کے بچے پیدا بھی ہو رہے ہیں, وہ دودھ بھی پلا رہی ہیں, ان کو چارہ بھی کھلانا, سارے کام, اور وہ اپنے مالک کے آگے جواب دہ ہوتا تھا. اسی طرح پیغمبر بھی جو ہے اللہ کے سامنے جواب دہ ہے, اور پیغمبروں کی جو ہے وہ رعایا کیا ہے, انسان, ہے نا, جیسے بکریوں کا ریوڑ تو ان کے پاس انسانوں کا غلہ رہا, غلہ ریوڑ. دوسری بات کہ چرواہے کے اندر صبر بڑا ہوتا ہے. کیسے, وہ بکریوں کو مجبور نہیں کر سکتا, ہے نا, ہر روز صبح کو جاتا ہے ریوڑ کو لے کر اور ہر شام جو ہے ان کو واپس لاتا ہے, اور وہ بکریوں کو جو ہے وہ رش نہیں کر سکتا, فورس نہیں کر سکتا. بکریاں اپنی مرضی کرتی ہیں, وہ لے جانا کدھر کو جاتا ہے, وہ پوری کی پوری بھیڑ بن کر کہیں اور کو جانا چاہتی ہے, ہے نا. اور آپ دیکھیں کہ وہی بکریاں روز انہی بکریوں کو لے کے جاتا ہے, بور نہیں ہوتا, تنگ نہیں پڑتا, آوازیں دیتا رہتا ہے, وہ سنتی نہیں, بھیڑ چال بکریوں کی چال وہ ایک سائڈ پہ چلی جاتی ہیں. تو پیغمبر جو ہے اس کا بھی کیا کام ہوتا ہے, دیکھیں موسیٰ علیہ السلام, نوح علیہ السلام کتنا عرصہ لوگوں کو سکھایا, بتایا, دعوت دی, اور لوگوں نے جھٹلایا, ہے نا, جیسے بکریاں جھٹلاتی ہیں, مانتی نہیں ہیں کہنا. تو چرواہا بنا کر پیغمبروں کو صبر کی ٹریننگ دی. یہ ویسے نہیں مل سکتی تھی, موسیٰ علیہ السلام کو محل کے اندر رہ کے نہیں مل سکتی تھی, اللہ نے ان سے بڑا کام لینا تھا نا. پھر تیسری بات یہ کہ حفاظت. اب آپ دیکھیں کہ چرواہا حفاظت کرتا ہے, کون سے چیزوں کی سے حفاظت کرتا ہے, بکریوں کی معلوم اور نامعلوم خطرات سے. یہ دیکھتا ہے کہ کہیں سے کوئی بھیڑیا نہ آ جائے, کوئی درندہ, کوئی وحشی جانور, ہے نا, تو بیماری, ہر چیز سے ان کی جو ہے وہ حفاظت کرتا ہے کہ کہیں بکریوں کو جو ہے وہ نقصان نہ ہو جائے. پھر اسی طرح چرواہا جو ہے اس کے اندر کیا ہوتا ہے کہ چرواہا وہ کر سکتا ہے جو دوسرے نہیں کر سکتے, بڑا جو ہے وہ انتھک ہوتا ہے, منجدہ وجادہ, جس نے محنت کی اور اس نے پا لیا. چرواہا بہت محنت کوش ہوتا ہے, انتہائی جدوجہد کرتا ہے. کیسے, مثلا آپ دیکھیں کہ بکریاں اس کے پاس مختلف سائز کی ہوتی ہیں, بہت چھوٹی بھی, بہت بڑی بھی, بوڑھی بھی, بیمار بھی, جوان بھی, صحت مند بھی, ہے نا, تیزی سے چلنے والی بھی, بھاگنے والی بھی, اور نہ چلنے والی بھی. تو اب چرواہا کیا کرتا ہے, ہر طرح کی بکریوں کو لے کر جو ہے وہ لے کر چلتا ہے. یہ نہیں ہے کہ جو بوڑھی ہیں ان کو چھوڑ دے, چھوٹوں کو چھوڑ دے, حاملہ بھی ہوتی ہیں پاس ساتھ میں. اور جب وہ چرانے کے لیے نکلتا ہے, گھاس نہیں ہوتی کہ جہاں گھاس ہے کھیت اور اس میں سے چرا دے گا, نہیں, بلکہ کیا ہے, ڈھونڈتا ہے گھاس کو, چلتا ہے چلتا ہے ان جگہوں پہ لے کے جاتا ہے جہاں پہ بکریوں کو گھاس مل جائے نا. اور بکریاں تو منہ اٹھائے چلتی چلی جاتی ہے, لیکن وہ ان کو روک کر لے کر جاتا ہے. اور اس کے علاوہ جو ہے چرواہے کے اندر کیا ہوتا ہے کہ इतनी सख्त मेहनत की उसको आदत होती है कि मौसम अच्छे होने का वो इंतजार नहीं करता। जैसे आप पहले ही बता देती हैं कि हमने देख लिया बाजी के परसों जो है ना वो स्नो आएगी, है ना, कि जुमे को स्नो आएगी और फिर भारी स्टॉर्म है और फिर संडे को भी है, तो फिर बाजी अब क्लास का क्या करना है, और मुश्किल है जो पेपर आपने दिया है कि हम फ्राइडे को दे सकें। आप पहले बता देती है ना ये बात, आप सोचती हैं चलो अच्छा वीकेंड भी मिल जाएगा, लेकिन चरवाहा क्या करता है, हर मौसम में बकरियां चराता है, स्नो सीजन हो, विंडी सीजन हो, सर्दी हो, गर्मी हो, है ना, आंधी है, बारिश है, वो अपना काम करना नहीं छोड़ता। बकरियां तो भूखी रहेंगी, क्या करेगा, बस उसको तो अपना काम करना है। आप सोचें हर तरह के मौसम को बर्दाश्त करता है, कितनी ज्यादा उसके अंदर मशक्कत पाई जाती है। फिर नंबर 5, उसके अंदर सादगी बड़ी पाई जाती है ना। बस उसकी जिंदगी का क्या काम है, उसकी जिंदगी का मकसद क्या है, खाना पीना और अपनी बकरियों की हिफाजत करना। जो मिल गया वो खा लेता है, जो मिल गया वो पी लेता है ना, उसका इसके अलावा और कोई काम नहीं होता। छठी बात जो बहुत आम है, फितरत के बड़े करीब होता है, फितरत का मुशाहिदा करता है दिन रात। ये जो है ना कायनात में गौर व फिक्र करना, तदब्बुर करना, मुशाहिदा करना, सीरू फिल अर्द, और जो है वो उन्होंने आसमान और जमीन की तरफ क्यों नहीं देखा, तो अल्लाह की तखलीक के जरिए वो अल्लाह के बड़ा करीब होता है, अल्लाह का कुर्ब उसके पास होता है ना। तो अब आप देख लीजिए कि हर पैगंबर ने जो बकरियां चराई तो ऐसे ही नहीं, बल्कि बकरियों के जरिए अल्लाह ताला पैगंबर की ट्रेनिंग करना चाहता था, अल्लाह ताला पैगंबरों से जो काम लेना चाहता था बकरियां चरा कर पहले उनकी ट्रेनिंग करा ली, क्योंकि इंसानों के रेवड़ को लेके चलना है। इंसानों के रेवड़ में ऐसे भी हैं जो बकरियों की चाल चलने वाले, न सुनने वाले, एक तरफ को भागने वाले, भेड़िए से हिफाजत करनी थी, शैतान भेड़िया है इंसानों का। अच्छा, बकरियां ही क्यों चराई पैगंबरों ने, बकरियां ही क्यों चराई, ऊंट क्यों नहीं चराए, कभी आपने सोचा ये बात, गाय क्यों नहीं चराई। एक बात याद रखें कि बकरियां कमजोर होती हैं ऊंट और गाय की निस्बत, भेड़ की निस्बत भी। नंबर 1, बकरियां कमजोर होती हैं और इनकी हिफाजत ज्यादा करनी पड़ती है, जल्दी बीमार होती हैं, जल्दी जो है वो भेड़िया इनको शिकार कर लेता है। जूं ही ये एक तरफ हुई, अकेली हुई, कोई दरिंदा, कोई शिकारी या कोई भी भेड़िया वगैरह इनको पकड़ लेता आकर। तो इसी तरह इंसान भी कमजोर होते हैं, इंसान ज़ईफ़ा है, कमजोर है ना, तो शैतान जो है वो इंसान का शिकार कर लेता है। दूसरी बात कि बकरियां रहम दिल होती हैं, है ना, और आप उनसे ज्यादा सख्त नहीं हो सकते। तो इसका क्या मतलब है कि जब बकरियां रहम दिल हैं तो अंबिया जो थे उन्होंने भी जो है वो बकरियों को जब चराया तो उनके अंदर भी रहम कूट कूट के भरा हुआ था, रहमतुल लिल आलमीन। तो अंबिया अपने लोगों के साथ, इंसानों के साथ रहम दिली का जो है वो मामला करें, सख्ती ना करें। समझ आई बात की। मूसा अलैहिस्सलाम ने एक गाय ज़बह करने के लिए कहा था, जो अल्लाह का हुक्म था, अन तज़बहू बकरा, और वो कहते थे कि ए मूसा, क्या तू हमसे मजाक करता है, क्या तू जाहिलों में से है ना, इस तरह की बातें। फिर इसके बाद जो है बकरियों के रेवड़ को संभालना बाकी रेवड़ों से ज्यादा मुश्किल है। तो अल्लाह ताला ने पैगंबरों से जो काम लिया तो इसकी भी एक खास हिकमत थी, एक खास मसलहत थी। तो आजमाइशों में अल्लाह ने ऐसे ही नहीं डाला, फतन्ना का फतूना, तो अल्लाह ने खूब आजमाया मूसा अलैहिस्सलाम को भी और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को भी खूब आजमाया। तो असल बात क्या है, फिर वही बात, आयत नंबर 25 सूरत कसस, नजउता मिनल कौम ज़ालिमीन, कि जालिमों की कौम से अब तुम शहरी इलाके से निकलकर देही इलाके में आ गए हो, शहजादगी की जिंदगी से निकलकर अब आप जो है मेरे पास आ गए हैं, अब आप बकरियां चराएंगे और फिर जो है वो सोबत साले में रहकर उनकी और जो थी वो तरबियत होनी थी।